الحمد لله نحمده ونستعينه ونستغفره ونحمده ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى اله وصحبه وبارك وسلم تسليما كثيرا كثيرا اما بعد الله عز وجل يقيم الصلاة طرفا للنهار وزلفا من الليل من الحسنات يجدون سيئات ذلك ذكرى للذاكرين وقال في موضع آخر يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا وقودها الناس والحجارة الملائكة عليها غلاظ شداد لا يعصون الله ما أمرهم ويفعلون ما يأمرون صدق الله العظيم. قال النبي صلى الله عليه وسلم خمس صلوات افترضهن الله من احسن وضوءهن وصلاهن بوقتهن واتم ركوعهن وخشوعهن كان له على الله عهد ان يغفر له ومن لم يفعل فليس له على الله عهد ان شاء غفر له وان شاء عذبه او كما قال عليه الصلاه والسلام. الحمد لله المحترم بلادنا الاسلام السلام عليكم ورحمة الله وبركاته. اس دنیا میں ہماری جو پوزیشن اور حیثیت ہے وہ ہے اللہ کے بندے ہونے کی. سارے انسان جتنے بھی ہیں اور انسانوں سے ہٹ کر جنات جو بھی ہیں شیاطین جو بھی ہیں وہ سب کے سب اللہ کے مخلوق اور اللہ کے بندے ہیں اور ایسے بندے ہیں جو اللہ کے احکام کے پابند ہیں. تو ہماری یہ پوزیشن ہمارا یہ درجہ وہ ایسا درجہ ہے کہ ہم مانیں ہم اس پہ رہیں اس پوزیشن میں اپنے آپ کو اس سانچے میں ڈھالیں تو بھی ہم اللہ کے بندے ہیں اور اگر ہم بغاوت کی زندگی گزاریں جو پوزیشن ہماری ہے اس کو ذہن میں نہیں رکھیں تو بھی ہم اللہ کے بندے ہیں. بندگی کے دائرے سے ہم نکل نہیں سکتے. ہم اللہ کے احکام کے پابند رہے تو بھی اللہ کے بندے ہیں. ہم اللہ کے حکم کے احکام کے پابند نہیں رہے تو بھی ہم اللہ کے بندے ہیں. اگر پابند رہیں تو فرمانبردار بندے ہیں پابند نہیں رہیں تو نافرمان بندے. اس چیز کو سمجھنا ہے اور اپنے ذہنوں میں بٹھانا ہے اور آگے نسلوں تک اس کو پہنچانا ہے کہ بندگی کا ذہن بندگی کا یہ ذہنیت ہماری تشکیل پا جائے ہمارا بندے ہونے کا ذہن بن جائے ہر حال میں اللہ کے حکم کو مد نظر رکھنے کا اختیار ہمارے سر پر سوار رہے جیسے ہماری اپنی ضرورتیں ہمارے سر پہ ہوتی ہیں اس طرح ہمارے سر پہ یہ چیزیں سوار رہیں. اپنے بارے میں بھی ہم کو یہ فکر مستقل دامنگیر رہے. اپنی اولاد اور اپنے ماتحتوں زبردستوں کے بارے میں بھی یہ چیز ہمارے ذہن میں ہمیشہ موجود رہے. یاری اور ندی نہ آمروں کو انکو سکوں اے ایمان والو بچاؤ اپنے آپ کو وہ اہلی کم اور اپنے گھر والوں کو نارا جہنم کی آگ سے بخود ورنہ تو شجا. عموماً دنیا کے اندر آگ کا کیا سسٹم ہے؟ اب ہماری آگ تو پیاس سے چلتی ہے اس سے پکتی ہے پہلے اور ابھی بھی اگر بڑی بڑی اگر بنانے ہوں تو لکڑیوں کے ذریعے سے آگ جلائی جاتی ہے شاخوں کے ذریعے سے. عموماً اس کا میٹیریل جو ہوتا ہے وہ لکڑی ہوتی ہے. لبا فرمائے جہنم کی آگ سے ایندھن لکڑی کے ذریعے نہیں لیا جائے گا. جہنم کی آگ کا ایندھن جس سے جہنم کی آگ بھڑکے گی اور جلے گی وہ لوگ ہیں. جیسے یہاں لکڑی ڈال کر آگ سلگائی لگائی جلائی بڑھائی جاتی ہے وہاں لوگوں کو پتھروں کو ڈال کر کے آگ کو بڑھایا سلگایا دہکایا جائے گا. تو ایسی آگ سے خود کو بھی بچاؤ اور اپنی اولاد کو اپنے گھر والوں کو بھی بچاؤ. یہ حکم ہے اللہ پاک کا. سارے 28 کے اندر سورہ تحریم کی آیت پوری ایک آیت اس مضمون پہ آئی ہے کہ اپنے آپ کی حفاظت کرو جہنم سے اپنے اولاد اور گھر والوں کی حفاظت کرو جہنم سے. اولاد کی تربیت کے حوالے سے ایک ذہن خاص ہے اس ملک کے اندر اور اس جیسے ملکوں کے اندر دنیا بھر میں لوگوں کا پایا جاتا ہے کہ ہم اولاد کو ان کے حال سے چھوڑ دیں. وہ جیسے چل رہے ہیں ان کو چلنے دیں. وہ جیسی زندگی گزارنا چاہتے ہیں ان کو گزارنے دیں. اور اگر ہم ان کو پابند کرتے ہیں تو وہ سرکش ہو جائیں گے وہ پابی ہو جائیں گے. ہم ان کو دین کا آداب کا اخلاق کا ہماری معاشرتی اقدار پر روایات کا اگر پابند کرتے ہیں تو وہ اس چیز پہ آئیں گے نہیں, اس کو لیں گے نہیں, بلکہ اور سرکش ہو جائیں گے اور مخالف سنگھ میں چلنے لگیں گے. ہم جتنا ان کو فرما بردار بنانا چاہیں گے اتنا زیادہ وہ نافرمان ہوں گے. ہماری یہ سوچ ہے, اس کی سوچ کی حقیقت کیا ہے اس کو سمجھنے کی ضرورت ہے. کیا یہ سوچ واقعی ایسی ہے کہ اس کے مطابق چلنا چاہیے, یا یہ سوچ ایسی ہے کہ ہم اس کے مطابق چل نہیں سکتے, اس کو سمجھنے کی ضرورت ہے. تو بزرگوں کو سمجھنے کی چیز اس میں یہ ہے کہ یہ سوچ بالکل غلط سوچ ہے. ہم اللہ کے حکم کے پابند ہیں, اور انہوں نے تربیت کی ذمہ داری لگائی ہے اپنے آپ کی ذاتی بھی اور اپنے بچوں کی, اپنے گھر والوں کی تربیت کی. تربیت کیسے ہوگی؟ ان کو اپنے ان کے حال پر چھوڑ کر ہوگی, یا ان کو بول بتا کر ہوگی, ڈانٹ ڈپٹ کر ہوگی, ان کو بار بار کہنے سے ہوگی, ان کو وہ ماحول دینے سے ہوگی. ظاہر سی بات ہے ان کو ان کے حال پر چھوڑیں گے تو نفس تو انسان کو چھوڑنے والا ہے نہیں, شیطان تو انسان کا دوست ہے نہیں, تو وہ کیسے رائے راست پر اس کو رہنے دے گا, وہ کیسے صراط مستقیم پر اس کو رہنے دے گا, وہ کیسے مذہب کی طرف اس کو کھینچ کر لائے گا, وہ کیسے اس کو جنت کا راستہ دکھائے گا, وہ کیسے اس کی عقیدت بنائے گا, وہ کیسے اس کی دنیا سنبھالنے کا ذریعہ بنے گا. ظاہر کی بات ہے, نہ تو نفس انسان کا دوست ہے, نہ شیطان انسان کا دوست ہے, اور یہ دونوں چیزیں انسان سے کبھی علیحدہ ہونے والی نہیں ہے. تو اب ان کی اخلاق کا ذریعہ کیا ہے پھر, ان کی بہتری کا ذریعہ کیا ہے پھر, ان کے دین کی طرف آنے کا ذریعہ کیا ہے پھر؟ یہی ہے کہ جو ان کے سرپرست ہیں, جو ان کے اوپر ہیں, جو ان کے والدین ہیں, جو ان کے پیرنٹ ہیں, جو ان کے گارڈین ہیں, یہ ان کی نگرانی کریں, ان کو بولیں بتائیں نرمی سے, سختی سے, جیسے وہ مانتے ہیں اس طریقے سے. یہی اس کا طریقہ کار. اگر ایسا نہیں ہوگا, آپ ان دونوں چیزیں سمجھے, اگر کسی نے اپنی اولاد کو اس کے حال سے چھوڑ دیا اور پھر اس کے اولاد باقی نہیں ہوئی بلکہ اپنے حالت پر زندگی گزاری, جب تک اس کو منمانی کرنے کی منمانی کر لیا, آخر میں جا کر کے وہ جو ہے نا برداری بن گیا, بھائی ابھی برطانی بن گیا, قدرت میں خیال بن گیا, والدین کی گردن نہ بھی جائے گی, والدین کی گردن نہ بھی جائے گی, ان کا گلا گریبان پکڑا جائے گا. وہ وہی بنا ہے ہماری درمیانی سے, تمہارے اوپر جو کرتا وہ ادا ہوا ہے. اگر کسی کو آزاد چھوڑ دیا گیا, اسلامی تربیت نہیں دی گئی, پھر بھی وہ بن گئے اللہ کا ولی, تو بھی والدین سے پوچھ ہوگی کہ تم اپنی ذمہ داری کس حد تک پورا کریں, یہ بتاؤ. وہ جو ولی بنا ہے وہ ہماری درمیانی سے بنا ہے, اس کو تمہارا حق کیا تھا, تمہاری ذمہ جو چیز تھی اس کو تم نے جتنا پورا کیا, اس طرح یہ چیز ہے. دوسری طرف کسی نے کوشش کی, جس حد تک وہ اس کو دینی ماحول دے سکتا تھا دیا, خود سے سمجھا سکتا تھا سمجھایا, تعلیم دینا تھا وہ بھی دے دیا, اس کے بعد مار دھرما خدا نہ کرتا وہ کافر بھی ہو گیا تو والدین محفوظ. ہم نبی علیہ الصلوۃ والسلام کی زندگیوں کے واقعات ملتے ہیں. حضرت نوح علیہ الصلوۃ والسلام کا بیٹا کفر پر اس کی موت ہوئی, کافر وہ مر گیا, ان کی بیوی کافر وہ مر گئی, حضرت لوط علیہ السلام کی بیوی وہ کافر مر گئی, حضرت ابراہیم علیہ السلام کا باپ حضرت وہ کافر مر گیا, حضرت باب اللہ کے چچا وہ کافر مر گئے. کیا ان لوگوں کی تقریب میں کوئی کمی تھی؟ کیا ان لوگوں کی کوشش میں کوئی کمی تھی؟ نبی کی کوشش میں کمی ہو بھی نہیں سکتی. اگر کوشش میں کمی کا تصور کریں گے تو بندے کا ایمان خطرے میں پڑ جائے گا. تو نبی کی کوشش میں کمی نہیں ہو سکتی, ان کی کوششیں پوری تھی, ان کی انہوں نے اپنے مشن پر پوری اپنی محنتیں صرف کر دی تھی, اور اپنے آپ کو جس مقصد کے لیے دنیا میں اللہ نے بھیجا تھا اس مقصد کو پورے طور پر پورا کر دیا تھا. کوشش ان کے ہاتھ میں تھی, نتائج ان کے ہاتھ میں نہیں تھے. تو اب کوئی یہ نہیں بول سکتا کہ ان کی کوششیں نادان ہیں, اب کوئی یہ نہیں بول سکتا کہ ان کی پیغمبری نادان ہے, اب کوئی یہ نہیں بول سکتا کہ ان کی نبوت ناقص تھی, اس کے ابھی کو مواصل نہیں تھی, ورنہ وہ ان کو بھی مسلمان کر لیتے. یہ اللہ آپ کو قدرت دکھا دے, یہ قدرت کرشمے ہیں کہ ہم امریکہ کے ہم مشنریوں کو نہیں دیکھتے. یہ اللہ بتانے کے واسطے اس قسم کے حالات کو رونما کرتے ہیں, اس قسم کے واقعات کو عبرت کے واسطے ہمارے سامنے پیش کرتے ہیں. تو یہاں پر انبیاء علیہ الصلوۃ والسلام نے کوششیں کی, اس کے باوجود وہ ناکام نہیں ہے کہ وہ اس بات پہ کہ ان کی جو ذمہ داری تھی وہ انہوں نے پورا کر دیا, آگے اللہ کی مرضی. تو اگر اللہ کے حکم کے بندے بن کر اور پابند رہ کر چلتے ہیں, نتیجہ اچھا ہو یا برا ہمارے حق میں ہے. ہم اگر اللہ کے حکم کو چھوڑ کر چلتے ہیں, خاص کر تربیت کے حوالے سے, دوسرے لوگوں اپنے ماتحتوں کی تربیت کے اصلاح کے حوالے سے, ان کو دین ان کے دینی نظام بنانے کے حوالے سے, ان کی ہم نے فکر اگر نہیں کیے وہ اچھے بھی بن جائے تب بھی ہماری پکڑ ہو سکتی ہے. इस चीज को जहन में रखना है। अजीब बात क्या है, फरमूद अंदर के रब्बहुल फिर आरोप करो फरमूद अंदर के रब्बहुल जिब्रील उठाते हो लफा के हालात कुदरत के तरीके दिखाते रहते हैं। हजरत मूसा अलैहि सलाम उल आजम पैगंबर हैं, अल्लाह के नाज़िल नबी हैं। दूसरी तरफ जो तामीरी था जादूगर उसका नाम भी मूसा था। एक ये मूसा है एक वो मूसा है। मूसा अलैहि सलाम की पैगंबर और नबी की तरबियत की है फिरौन ने जो रब्बू को बनता अल्लाह का दावा करने वाला है वो रसूल बन गए। और जो जादूगर तामीरी जादूगर था वो उसकी तरबियत की थी जिब्रील अलैहि सलाम ने उसी बचपन के खास हालात की वजह से वो काफिर बन गए। बबूत नबी रब्बहू फिरौन उमर करू बबूत नबी रब्बहू जिब्रील लुटाते हो। तो ये कोशिशें अल्लाह के नबूवत के तरीकों को दिखाते रहते हैं। बंदा जिस चीज का मुकल्लफ और जिम्मेदार है उस वो अपनी जिम्मेदारी को समझे और उसके ऊपर जो बातें हाजिर होती है जो उसके करने के सामने बस वो उनको करे तो अल्लाह के पास में उसके लिए खैर है दुनिया के अंदर भी और आखिरत के अंदर भी। और अगर वो उसमें कोताही करता है तो फिर उसके लिए वो खतरनाक बात है, उसके लिए वो पकड़ की चीज है। खुसूसियत के साथ में औलाद को अपनी नमाजों पर लाने की अपने आप को भी और अपनी औलाद को भी नमाजों पर लाने की जरूरत है, नमाज भी बनाने की जरूरत है। मस्जिद का माहौल से उनको मालूम करने की जरूरत है। जमात का जमात नमाज की जो जमात होती है उस जमात का उनको पाबंद करने की जरूरत है। इस मुल्क के अंदर अगर जमातों का बंदा पाबंद होकर चले नमाज की जो जमात होती है उसका भी और तबीयत की जो जमात होती है उसका भी अगर पाबंद होकर चले तो उसको दीनी माहौल मिला हुआ रहता है, वो कुफ्र के माहौल से बहुत हद तक बचा हुआ रहता है, बेदीनी के माहौल से बहुत हद तक बचा हुआ रहता है। दूसरी बात चीजें उसकी जिंदगी में हो ना हो, अगर ये चीजें हो तो उसकी उसके लिए बहुत सी उम्मीदें उसके लिए खैर की कायम की जा सकती है, उसके ईमान की रोशनी की कायम की जा सकती है। और अगर ये नहीं हो तो फिर उसका दुनिया भी बर्बाद है दीन भी बर्बाद है। सुल्तान को अपने गवर्नरों को जो खत लिखा करते थे सबसे पहले लिखा करते थे कि नमाजों का जमातों का इंतजाम करो, वो भी सहाबी है जिनको खत लिखा है वो भी सहाबी है। और कैसे सहाबी है, बदर के अंदर उन्होंने शिरकत की है, आने वाले इंसानियत तक उनका एहसान है, आने वाले मुसलमानों तक उनका एहसान है। वो लोग नमाज के अंदर कोताही कैसे कर सकते हैं, लेकिन हमें समझाया जा रहा कि ये चीज ही ऐसी है कि हम सहाबी को भी बोलेंगे नमाज को। और लिखते थे उसके अंदर के जो नमाज को जाया करेगा फिर उसकी किसको और किस संभालने वाली है, जिसकी नमाज नहीं समझी थी वह क्या संभालेगा, हुकूमत क्या संभालेगा। बताते थे कि नमाज को सबसे पहले अहमियत दो, लोगों के जवाहर की ऐसा इंतजाम करो और इन चीजों का ख्याल रखो, सबसे पहले इसकी हिफाजत करो फिर उसके बाद में बाकी चीजें उसके बाद से बना जाए। गवर्नरी नमाज से छोटी चीज है ये समझा रहे हैं वो, गवर्नरी नमाज से छोटी चीज है। इस बात से गवर्नरी के अहकाम बाद में है, नमाज के हुक्म पहले। सहाबा किराम अपने आने वाले शागिर्दों को नए मुसलमान होने वालों को नए होने के बाद जो पुराने हो जाते थे उनको भी सुन्नत का कायम रखने के वास्ते वुजू कर करके दिखाते थे, नमाज पढ़ पढ़ के दिखाते थे कि ऐसा हुजूर ने वुजू किया था ऐसा हुजूर ने नमाज पढ़ी। खलीफा उल मुस्लिमीन है 12 साल तक उन्होंने उतने एरिए और जितने खिस्से पर हुकूमत की है खिलाफत कायम की है, जितने खिस्से में आज 16 मुल्का है वो अकेले ने उस पर हुकूमत की है खिलाफत का काम अंजाम दिया है। वो वुजू करके दिखाते थे खिलाफत के जमाने में कि मेरे नबी ने आपके नबी ने ऐसा वुजू किया। ये इतने अहम आमाल है, ये इतनी अहमियत वाला काम है, जुमा जुमा करने वाला काम नहीं होता है कि बच्चे को एक दिन सिखा दिया अपने माता पिताओं को एक दिन सिखा दिया फिर उसके बाद छुट्टी। जब तक वो ठीक नहीं जाते उस वक्त तक उनके साथ लगा हुआ रहना है, हफ्ते में एक बार सिखाने से तो कोई चीज ठीक नहीं करेगी, उसको रोजाना ये चीज सिखाने की है और सिखाने के बाद भी निगरानी की है। उसके बाद सल्लल्लाहु अलैहि वसल्लम ने आखिरी सांसों में जिंदगी की जो इसका जो हुक्म दिया था वो नमाज ही कहा सदा अमा बनेगा ईमान को। गौर करके देखेंगे हमारे नबी ने अपनी आखिरी सांसें अपनी उम्मत के लिए वक्त कर दी नमाज की तकलीर में। हमारी नमाजों का क्या हाल है, हमारी जमातों का क्या हाल है, एक नमाज को छोड़ने पर 80 अरब साल से ज्यादा की तरह एक अरब 80 करोड़ साल से ज्यादा की सजा है जहां नमें करना एक नमाज के पढ़ने पर। हमारी उम्रें तो 70-75 साल की है और हम जहन्नम की आग को बर्दाश्त नहीं कर सकते। रज़वे तबूक के मौके पर सख्त गर्मी का जमाना था, खजूरें पकने का जमाना था, खेतियों के फसलों के कटने का जमाना था और सहाबा जा रहे थे मदीने को छोड़कर नजरानियों से जिहाद के वास्ते। उधर पर वसल्लम ने उसमें शरीर और दाइले बशर मुनाफिकीन पीछे रह गए, कहने लगे कि गर्मी बड़ी है, जो लोग जा रहे हैं तो उनको भी कह रहे थे कि इस गर्मी में कहाँ जाओगे। अल्लाह ने जवाब दिया कुल ना उजहन नमाशत तो हर वाह, जहन्नम की आग के सामने ये गर्मी कुछ भी नहीं है। फिर वो अवरा रखते हो वहां पर जाकर ये हुक्म होगा कि अब तुम बर्दाश्त करो तो भी डरना है, नहीं बर्दाश्त करो तो भी डरना ही है, और बर्दाश्त हो किसी का हो ही नहीं सकता। हम अखबर हूँ आनंदा जो लोग देखे कहते हैं कि देखा जाएगा, जो लोग कहते हैं कि देखा जाएगा, लगभग फरमाते हैं हम अखबर हूँ आनंदा तुम बड़ी जरूरत दिखाते हो, कैसे सफर कर लोगे जहन्नम के आस पास, इसका तो सफर करने की बात करते हो तुम बड़ी जरूरत दिखाते हो। आग तो आग है, उस आग में गर्म किया हुआ पानी इतना गर्म होगा कि जब पीने के लिए लाया जाएगा तो होठों से पीने से पहले जब उसकी भाप लगेगी तो नीचे का होठ लटक कर जमीन पे जा लगेगा और ये ऊपर का होठ पलट कर सूर्य में जा लगेगा। सख्त गर्मी होगी, सख्त प्यास होगी, पीना पड़ेगा तो पिएगा, तो उस अंजलियों को आंतों को चीरते हुए पकाने के रास्ते से निकल जाएगा। सारे बदन को रेला रेला कर देगा, इनका राबी ने दिया था आदमियों को, वैसे इंसानों का हाल होगा। तो ऐसी आग में कोई कैसे अपने आप को जलना किसी को आग लग जाए तो हमें फसल है कि हम उसको देख सकें। अगर खुदाना रास्ता किसी के सामने कोई जल रहा हो तो उसके जलने का मतलब कोई देख सकता है, जिसके लिए में जरा भी इंसानी है पर हम जल नहीं है। तो हम अपने गोबर अपने औलाद को के बारे में ऐसे गफलत कैसे बरत सकते हैं कि उनकी जिंदगी में नमाजों का कोई नजरी नहीं है, उनकी जिनको नमाजों से मस्जिदों से जमातों से कोई वाबस्तगी नहीं है, कोई ताल्लुक ही नहीं, पढ़ते हैं तो पढ़े नहीं पढ़ते हैं तो नहीं पढ़े, हमारा भी वही हिसाब औलाद का भी वही हिसाब, बहुत पढ़ते हैं घरों में नमाज कर रहे हैं, घरों में इमामत कर रहे हैं, बीवियों के साथ में बच्चों के साथ में जमाने में नहीं वही जमातों के कदर पढ़े। मुझे मतलब फरमाया नदीना की भी अभी मतलब की जिसके पंजे में मेरी जान है लगन हम तो अनहा मैं इरादा कर चुका हूँ, पक्का आजम कर चुका हूँ कि मैं जो है लोगों को कहूंगा कि लकड़ियां जमा करो, लोग लकड़ियां जमा करे तो महान हुआ भी सदा की प्रयोजन जा रहा कि वो दोनों लगे अजान दो अजान दी जाए तो महान और अमर जिला तुम मरना कि किसी को बोलो कि मैं नहीं तुमको ये नमाज पढ़ाए तुम माँ उठा निकाल इजाए शरूर रखा कि उन लोगों के घरों पर जाओ नमाजा भी नहीं आते तो हर वही आ रही हूँ बुरी उतर तो उनके घरों को जला दू। मतलब बना रहे मैं ये काम करूँ तो इतना शबीत है कि चोर के हाथ कटने पर जो रोए, इंतजामिया के जो ठेली होने पर रोए, सजा मिलने पर रोए, साहबा को बोले कि इसकी कौन को जो कटल निकाल सकते थे वो नबी के रहमत ये कहता है, वो मोहम्मद के नबी ये कहता है कि ऐसे काफिलों को मैं खुद जलाना पसंद करता हूँ। जरा तवज्जो करने की जरूरत है कि हम अपने आप को भी नमाज का पाबंद करें। पुराने करीम में कितनी मरतबा नहीं आया नमाज का हुक्म, हादी के शरीफा में कितनी मरतबा नहीं आया नमाज का हुक्म, जनता आदम की जिंदगी के आखिरी साल से किसके लिए वक्त थे और उसी के लिए हमारा हमारा काम है अगर वालदेन किसी को जो मारुति के बाद मरहूम वालदेन है वो वसीयत कर जाए तो लोग वसीयतों का कितना ख्याल करते हैं। हमारे आपके नबी की वसीयत क्या थी असल होना मना करते और वही नमाजों का ये हाल है, उनके मानने वाले वही नमाजें नहीं पढ़ते, उनके मानने वाले वही नमाजों को तोड़ते, उनके मानने वाले सुन्नतों के पाबंद नहीं है। कोशिश करनी चाहिए कि अपने आप को नमाजों का भी पाबंद करें, जमातों का भी पाबंद करें, मस्जिदों और मुसल्लों में हाजिर होकर नमाज अदा करें। बिलखसूस फजर की और असर की जमातों का अहतमाम बहुत जरूरी है। अकील दिन के दोनों किनारों में जो नमाजें हैं खुसूसियत के साथ उनको अदा करो। आप भी तो अरब सलाबा की बस सला फिर गुस्सा अकील सलाह कभी दुनू की शर्त देना था कभी लेकर आनंद बढ़े फजर को असर को अहतमाम से पढ़ो लगा ने फरिश्तों को मुकर कर रखा है, ड्यूटी दे रखी है, जिनमें दो बार फरिश्ते बदलते हैं, सुबह के फरिश्ते फजर के पहले आते हैं, फजर के वक्त फिर उसके बाद असर में जाते हैं, यहाँ के बंदों के नामा अमल को लेकर अल्लाह की बारगाह में, शाम के फरिश्ते असर को आते हैं और फिर उसको चलते हो जाते हैं वापस। ये तरतीब अल्लाह ने कायम की, फजर की नमाज और जमात का जो इंतजाम करता है, असर की जमात और नमाज जमात का जो इंतजाम करता है, वो दोनों वक्त के फरिश्ते अपने नाम अमाल अल्लाह के नाम अमाल को लेकर जब अल्लाह की बारगाह में हाजिर होते हैं तो गवाही देते हैं कि अल्लाह ये बंदा फजर में देता, फजर वाले कहते हैं कि अल्लाह ये फजर में देता, असर वाले कहते हैं कि अल्लाह ने असर में देता। तो हमारी गवाही के वास्ते, हमारी मफ़रत का दावा करने के वास्ते ये सिस्टम अल्लाह ने खुद बनाया है, हम इसको मिटाने में तुले हुए हैं, हम अपने जिक्र खुद नहीं करते। कुरान का हुक्म है या अय्युहन नबी आमनू अन्फुसकुम व अहलीकुम नार, अपने आप को भी बचाओ, अपने घर वालों को भी बचाओ, और जिससे बचाओ जहन्नम की आग से भी आपको बर्दाश्त करने की किसी भी मखलूक में ताकत नहीं है। अल्लाह पाक हम सबों को सही काम सही इल्म अमले मकबूल के तौर पर हमारा करवाए।